أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. بحث ہماری سترویں درس میں ہو گئی تھی، فقط اس کو دہرا دیتا ہوں تاکہ مطلب جو ہے وہ مزید واضح ہو جائے. اور اس میں بحث یہ ہوئی تھی ہماری کہ کلی کو ہم ایک کلیات کو ہم ایک جدید نگاہ سے دیکھ سکتے ہیں، اور یہ ضروری بھی ہے. تعریف کی بحث کو سمجھنے کے لیے کیسے؟ مثلا فرماتے ہیں کہ ہم مختلف کلی جو ہیں ان کو ایک دوسرے کے ساتھ اگر مقایسہ کریں گے تو ہمیں یہ نظر آئے گا کہ بعض کلی دوسرے کی نسبت مصداقی اعتبار سے وسیع تر ہیں. ہیں کلی دونوں، لیکن ایک کے مصداق کا دائرہ زیادہ ہے اور ایک کا کم ہے. جیسا کہ مثلا حیوان کو اگر لیں اور انسان کی نسبت اس کا مقایسہ کریں تو انسان کلی ہے لیکن دائرہ تنگ ہے اس کا مصداق کا، لیکن حیوان کا جو دائرہ ہے وہ زیادہ ہے انسان کے نسبت. پس ہم کلیات کو اس اعتبار سے ہم اس کی دستہ بندی کر سکتے ہیں. اس کو ہم جو ہے وہ کیا کہہ لیں آپ، اس کو اردو میں لفظ کیا دستہ بندی کا استعمال ہوتا ہے؟ مثلا ہم ایک مطلب کو پورا اسی میں سمیٹ سکتے ہیں، اس کو مختلف اس کے درجات بنا سکتے ہیں کلی کے. فرماتے ہیں یوں کریں گے ہم کہ ہم مختلف کلی، ہم انسان کی مثال کو لے کر چلتے ہیں. یہ بحث جو ہے وہ فقط اسی کے ساتھ مختص نہیں ہوگی، بلکہ اور بھی آپ مثالیں لے سکتے ہیں، لیکن ہم آسان سی مثال لے کر چلتے ہیں تاکہ مطلب جو ہے وہ واضح ہو جائے. ہم لیتے ہیں انسان کی کلیات کو مد نظر رکھتے ہیں، انسان کی ذاتیات کی کلی جو ہیں وہ. مثلا انسان سے شروع کریں، انسان ہے، انسان سے اوپر حیوان ہے، حیوان سے اوپر جو ہے وہ جسم نامی ہے. جسم نامی یعنی وہ جسم جو رشد کرتا ہے، رشد و نمو کرتا ہے. اور جسم نامی سے اوپر جو ہے وہ جسم ہے، اور جسم سے اوپر جو ہے وہ جوہر ہے. خب ان کی بحث جو ہے وہ فلسفے کے اندر بھی ہوتی ہے، بہرحال یہ تفصیلات جو ہے ہم مزید اس میں وارد نہیں ہوں گے. جب ہم اس ترتیب سے ان کلیوں کو مد نظر رکھتے ہیں، ہم انسان، ہم نے کیا کیا، انسان سے لے کر جوہر تک کی مختلف کلیوں کو جمع کیا اور ایک لائن میں کھڑا کر دیا ان کو. اب ہم مقایسہ کرتے ہیں ان کا. اب ہمارے پاس دو قسم کی نگاہیں ہیں. ایک مرتبہ ہم جوہر سے شروع کرتے ہیں اور انسان تک پہنچتے ہیں، اور ایک مرتبہ ہم انسان سے شروع کرتے ہیں اور جوہر تک چلے جاتے ہیں. یہ دو قسم کی ہماری نگاہیں ہوں گی، اور ان دو نگاہوں کے اندر احکام بھی جو ہو جائیں گے مختلف ہو جائیں گے. اگر ہم انسان سے شروع کریں اور جوہر تک پہنچے تو یہ سلسلہ اجناس کہلاتا ہے. انسان سے شروع کریں، حیوان، حیوان کے بعد جسم نامی، جسم نامی کے بعد جسم، جسم کے بعد کیا ہے؟ جوہر. جوہر سے اوپر کوئی کلی ہے ہی نہیں کہ جو جوہر سے اوپر ہو، یعنی یہ وسیع ترین کلی ہے. اس جوہر کی مثالوں میں سے، اب جوہر کیا ہے یہ ایک تفصیلی بحث ہے جو کہ فلسفے کے اندر آپ پڑھیں گے جا کر. اور ایک مرتبہ ہم کیا کر سکتے ہیں، جوہر سے شروع کریں اور اس کو انسان تک لے کر آئیں. یوں ہم نگاہ کریں اگر، تو اس کو کہیں گے سلسلہ انواع. یہ سلسلہ انواع ہے. پس اب ہم اگر تعریف کی طرف آئیں تو تعریف یوں ہو جائے گی، سلسلہ اجناس کی تعریف کیا ہو جائے گی، وہ یوں ہوگی کہ ہم کلیات کے مجموعے کو اگر ہم کم تر کلی سے شروع کریں، یعنی ایسی کلی سے شروع کریں کہ جس کا دائرہ بہت تنگ ہے، اور ایسی کلی کی طرف حرکت کریں کہ جو سب سے زیادہ وسیع ہے. اگر ہم ایسی کلی سے شروع کریں جس کا دائرہ تنگ ہے، दायरा छोटा है उसका, और चलते जाएं जितना ऊपर जाएंगे उतना उन कुल्लियों का दायरा वसी होता जाएगा मसादीक के एतबार से। मसलन हैवान का इंसान की नस्बत बड़ा दायरा है, जिस्म नामी का दायरा हैवान से बड़ा है, क्योंकि जिस्म जो कि रुष्ट करता है, फकत हैवान नहीं है, पौधे भी रुष्ट करते हैं, और जिस्म का दायरा जिस्म नामी से बड़ा है, दुरुस्त है, क्योंकि जिस्म फकत रुष्ट नहीं करते, बगैर रुष्ट करने वाले भी जिस्म मौजूद हैं, और जौहर का दायरा सबसे वसी है चूंकि वो सबको शामिल है, दुरुस्त है, चाहे वो जिस्म हो गैर जिस्म हो जितना भी हो सब सबको जो है वो शामिल हो जाता है उसमें। खूब, अब हमने अगर हम छोटी कुल्ली से शुरू करके बड़ी कुल्ली तक पहुंचते हैं, इस किस्म के सिलसिले को सिलसिला अजनास कहते हैं, और अगर हम वसी तरीन कुल्ली से शुरू करें और पहुंचे हम कहां पर, जो महदूद तरीन कुल्ली है, तो उसको हम सिलसिला अनवा कहेंगे। पास अगर हमने जौहर से हरकत करना शुरू की, जौहर फिर जिस्म फिर जिस्म नामी फिर हैवान फिर इंसान, तो हम यूं कहेंगे कि जौहर ये तो नौ नहीं बन सकता, चूंकि हम अभी बाद में तारीफ करेंगे नौ की, उसमें क्या आ जाता है कि जौहर है और इससे नीचे जिस्म है, जिस्म को हम नौ कहेंगे, जिस्म नामी है ये भी नौ है, हैवान है ये भी नौ है, और इंसान क्या है ये भी नौ है, बस ये अनवा हो जाएंगे। लेकिन अगर हम इंसान से शुरू करेंगे यानी महदूद कुल्ली से शुरू करेंगे और वसी कुल्ली तक जाएंगे, तो यहां पर अभी हमें क्या कहना पड़ेगा, जिन्स कहना पड़ेगा, इंसान नो है ये, इसको छोड़ दें, इसके बाद हैवान जिन्स है, जिसमें नामी जिन्स है, जिस्म जिन्स है, जौहर जिन्स है, तो ये इनके जो है वो नाम बदल जाएंगे इस तरीके से आकर, बात वाजे हो गई। बस अगर हम इंसान से शुरू करके जौहर तक जाएं, तो जौहर जिनसे आली कहलाएगा, जिनसुल अजनास कहलाएगा, क्यों, क्योंकि इससे ऊपर अब कोई जिन्स नहीं है, बस जिसके ऊपर कोई जिन्स मौजूद ना हो उसको हम कहते हैं जिनसुल अजनास। और जो जिन्स महदूद तरीन हो, जहां से उसका आगाज हो रहा हो, मतलब हैवान से जिन्स का आगाज होता है, क्योंकि हम इंसान से शुरू कर रहे हैं, इंसान तो जिन्स नहीं है बल्कि हैवान उसकी जिन्स है, हैवान से सिलसिला शुरू हो रहा है, और हैवान जो है वो महदूद तरीन है, चूंकि जिस्म से छोटा है, जिस्म नामी से भी छोटा है, बस महदूद तरीन है, बस हैवान जो है वो जिन्स साफिल कहलाएगा, वो कुल्ली के जो महदूद तरीन होगी सिलसिले अजनास के अंदर उसको जिनसे साफिल कहेंगे। बस एक हमारे पास जिनसे आली हो गई कि जिसके ऊपर कोई जिन्स नहीं है, एक महदूद तरीन जिन्स है कि जिससे नीचे जिन्स नहीं है कोई, उसको जिनसे साफिल कहेंगे, और इनके दरमियान जो अजनास आएंगी वो अजनास मुतवस्सिता कहलाएंगे, मुतवस्सित जिन्स कहलाएंगे। मसलन जिस्म मुतवस्सित जिन्स है, जिसमें नामी मुतवस्सित जिन्स है। इसी एतबार से जिन्स को करीब और बरीद के नाम से भी तकसीम करते हैं। क्या तारीफ है उसकी, उसकी तारीफ यह है कि जिन्स अगर बगैर फासले के साथ मिली हुई हो, जिन्स किसके साथ, कुल्ली मफरूज के साथ, यानी ऐसी कुल्ली के जिसके अजनास का हमने सिलसिला बनाया हुआ है उसके साथ मिली हो, मतलब इंसान कुल्ली है हम इसकी अजनास का सिलसिला बना रहे हैं, तो हैवान जो है बिला फासला इंसान के साथ मिला हुआ है, बस इस एतबार से हैवान जिनसे करीब होगी इंसान की निस्बत, बस वो जिन्स के जो कुल्ली मफरूज के साथ बिला फासला मौजूद होगी के साथ मिली हुई होगी उसको जिनसे करीब कहेंगे। कुल्ली मफरूज क्यों कह रहे हैं, आप कोई भी कुल्ली मद्देनजर रख सकते हैं, हम मिसाल के तौर पर इंसान को ले रहे हैं, आप कोई भी ले लें, उसकी अगर आप अजनास बनाना चाहेंगे तो ये तारीफ उसकी होगी कि जिनसे करीब के जो उस कुल्ली की निस्बत क्या हो, बिला फासला मौजूद हो, और वो कुल्ली के जो एक वास्ता या मुख्तलिफ वास्तों के साथ उस तक पहुंचे तो उसको क्या कहेंगे, जिनसे बईद कहेंगे उसको। ये भी एक तारीफ की जाती है। मसलन अगर आप जिस्म को देखें इंसान की निस्बत, तो जिन्स जिन्स है, अपना जिस्म जिन्स है इंसान की, لیکن چونکہ بلا فاصلہ نہیں ہے، حیوان کے حیوان کا بیچ میں واسطہ آیا ہوا ہے، بس یہ کیا ہو جائے گی، جن سے بعید ہو جائے گی. بس یہ بھی تقسیم ایک قسم کی ہمارے پاس منطق میں موجود ہے اور بہت زیادہ استعمال ہوتی ہے. اور ہم نے جو تعریف کی بحث پڑھنی ہے اس میں اس کی اصطلاح استعمال ہوگی، جن سے قریب اور جن سے بعید. سلسلہ انواع کیا ہے؟ سلسلہ انواع میں سب سے پہلے جو ہے وہ نوع حقیقی کی تعریف کرتے ہیں. وہ کہتے ہیں جو ہم نے کلیات خاص میں تعریف کر دی ہے، ہم پچھلے درسوں میں پڑھ کے آئے ہیں، وہی نوع حقیقی کہتے ہیں اس کو. ایک نوع اضافی ہے. نوع اضافی اس کلی، اس ذاتی کلی کو کہتے ہیں، کلی ذاتی کو کہتے ہیں کہ جو کسی جنس کے تحت مندرج ہو، یعنی اس کے اوپر جنس کا سایہ ہو. اگر سادے لفظوں میں بیان کروں، ہر وہ کلی ذاتی کہ جس کے اوپر جنس کا سایہ ہو، جنس اس کی چھت ہو، اس کو کہیں گے یہ نوع اضافی ہے. تو اگر اس اعتبار سے اگر دیکھیں آپ، تو نوع حقیقی بھی نوع اضافی کہلا سکتی ہے. مثلا انسان نوع ہے، کیونکہ نوع کی تعریف اس پر فٹ آتی ہے، نوع حقیقی کی. درست ہے، انسان نو ہے، اور اس کو نو اضافی بھی کہہ سکتے ہیں. کیوں؟ کیونکہ یہ جنس کے سائے میں رہ رہی ہے. کون سا ہے وہ جنس؟ حیوان. انسان حیوان کے تحت مندرج ہے، تو لہذا انسان جو ہے وہ نو اضافی بھی کہلا سکتی ہے. اور حیوان جو ہے، حیوان چونکہ ایک اور جنس کے تحت کے سائے میں ہے، اس کے تحت ہے، بس حیوان کو ہم نو اضافی کہہ سکتے ہیں. یہ جنس بھی ہے انسان کی نسبت، اور اس کو نوع اضافی بھی کہہ سکتے ہیں. کیا ہے؟ انسان کے نسبت. کیوں؟ اس وجہ سے کیونکہ یہ جنس کے تحت رہ رہا ہے. بات واضح ہے؟ بس یہ نوع اضافی کی تعریف یہ ہے، کلی ذاتی کہ جو کسی جنس کے تحت مندرج ہو. بس اس اعتبار سے آپ خود ہی ترتیب جو ہم نے لگائی ہوئی ہے اس سے آپ خود ہی اندازہ لگا لیں گے کہ کون کون سی چیزیں نوع اضافی میں آتی ہیں. اب یہاں پہ چند چیزیں مزید بیان کرتے ہیں، جیسے ہم نے وہاں بیان کی تھی. یہاں بھی اگر ہم محدود ترین نو کو مد نظر رکھیں تو وہ کیا ہو جائے گی؟ وہ نو الانواع کہلائے گی اور نو سافل کہلائے گی. مثلا انسان، انسان محدود ترین نو ہے. انواع کا سلسلہ اگر شروع کرے، انواع کا سلسلہ ہم نے اوپر سے نیچے شروع کرنا تھا، یعنی ہم نے جوہر سے شروع کرنا تھا اور انسان تک آنا تھا. تو اب انسان کا دائرہ سب سے تنگ ہے، چونکہ جسم، جس میں نامی سب بڑے دائرے ہیں. بس اس کی نوع سافل بھی ہے، اس کو نوع الانواع بھی کہتے ہیں. درست ہے؟ نوع عالی بھی کہتے ہیں اس کو، نہ اس کو نوع سافل کہیں گے. نوع عالی کسے کہیں گے؟ کہ جو عام ترین نوع ہے. عام ترین نوع کون ہے؟ وہ جسم ہے. چونکہ جوہر جو ہے وہ نوع نہیں ہے، وہ اس پہ نوع کی تعریف صدق نہیں کرتی جو ہم نے پڑھی ہے. تو وہ کیا ہوگی؟ نوع عالی ہو جائے گی. اور جو نوع سافل اور نوع عالی کے درمیان آ جائے گا، اس کو انواع متوسط کہیں گے ہم. آ کر اس میں جس میں نامی اور حیوان جو ہوں گے یہ نوع متوسط ہو جائیں گے، انسان نوع سافل ہو جائے گا، اور جسم کیا ہو جائے گا؟ وہ نوع عالی ہو جائے گا. ایک اور نقطہ جو یہاں بیان کرتے ہیں اور پھر ہمارا یہ درس تمام ہو جاتا ہے، وہ یہ کہ ممکن ہے اور ہوتا بھی ہے ایسا کہ نوع حقیقی یا نوع سافل کے نیچے ایک کلی موجود ہو، لیکن اس کو نو نہیں کہیں گے ہم، بلکہ اس کو صنف کہیں گے. یعنی نوع سافل کے نیچے کوئی اور نو تو ہو نہیں سکتی نا، چونکہ ہم کہہ چکے ہیں کہ انسان نوع سافل ہے، اس سے نیچے کوئی نو نہیں ہے،
لیکن کلی ہو سکتی ہے.
لیکن اس کے نیچے ایک جو کلی آئے گی نا، اس کو ہم صنف کہہ سکتے ہیں. پس صنف کی تعریف کیا ہو جائے گی؟ صنف کی تعریف یہ ہوگی کہ ہر عرضی اخص، ہر عرضی اخص، ہر کلی کے جو عرضی اخص ہے وہ کیا کہلائے گی؟ وہ صنف کہلائے گی، جو کہ نو سافل کے نیچے ہو. مثلاً انسان نو سافل ہے. طالب علم ہونا کلی عرضی ہے، अब वो तारीफें मुझे दोबारा दोहराने की जरूरत नहीं है, वो बस में कुल्लिय अरजी है और कुल्लिय अरजी अखस है क्योंकि मुसावी बा इंसान नहीं है, क्योंकि इंसान दो हिस्सों में तकसीम हो सकता है, तालिब इल्म में गैर तालिब इल्म में, बस अखस है मुसावी नहीं है। बस हर कुल्ली के जो अरजी हो और अखस हो ये नो इसाफिल के नीचे आए तो इसको कहेंगे सिन्फ। बस तालिब इल्म कुल्ली मफहूम है और सिन्फ है, किसकी सिन्फ है, इंसान की। इसी तरीके से मुसलमान होना, इसी तरीके से शायर होना, इसी तरीके से दर्जी होना, इसी तरीके से मसलन तैर के चलने वाला पानी, मसलन जिसमें सयाल जिसे कहते हैं, पानी मसलन क्या है वो बहता है, बहने वाला जिस्म जो है, ये सारी क्या हो जाएगी, असनाफ शुमार होंगे इसकी। ठीक है, ये हमारा 17वां दर्स था जो बयान कर दिया। इसके बाद आते हैं 18वें दर्स में कि जो है फसल की अकसाम और अर्जी की अकसाम। मतलब इंतहाई वाजे है, कुछ मतालिब इसकी तरफ इशारा हो चुके हैं, हम तेजी से इसको आगे लेकर चल सकते हैं। फरमाते हैं कि फसल दो तरह के काम करती है, दुरुस्त है। एक फसल जो है वो ये काम करती है कि जिनसे करीब में मौजूद मुख्तलिफ अनवा को जुदा कर देती है अपनी नौ से, यानी जो नौ फसल ने बनाई है उस नौ को बाकी अनवा से क्या है, जुदा कर देती है। किसके अंदर से जुदा करती है, जिनसे करीब में से, जिनसे करीब में से, इसको कहते हैं फसल करीब। जो फसल एक नौ को दूसरी अनवा से जुदा करे जिनसे करीब के अंदर से, उसको फसले करीब कहते हैं। मसलन नातिक फसले करीब है क्योंकि इंसान के साथ मिली हुई है, यानी बिला फासला मिली हुई है, बस फसले करीब है। और ये इंसान को जुदा कर देती है, इंसान नौ है, नौ को जुदा कर रही है बाकी अनवा की निस्बत। मसलन घोड़ा होना क्या है, भैंस होना, बकरी होना, ये सारी क्या है, अनवा है, इनको इनसे जुदा कर रही है नातिक। किसके अंदर से, हैवान के अंदर से, जो कि जिनसे करीब है इंसान की निस्बत। बस जिनसे करीब में मुख्तलिफ अनवा मौजूद थी, उसमें भैंस होना भी था, बकरी होना भी था, घोड़ा होना भी था, खच्चर होना भी था, सब कुछ था और उसमें इंसान भी था। नातिक ने आके इंसान को जुदा कर दिया उनसे, जिनसे करीब के अंदर से, इसको कहेंगे फसले करीब। और फसले बईद क्या है, फसले बईद उस फसल को कहते हैं कि जो एक नौ को मुख्तलिफ अनवा, यानी जो के मुशारिक अनवा, यानी जो के मुख्तलिफ अनवा जिनसे करीब के अंदर मौजूद थी उनसे जुदा कर दे, जिनसे बईद से, हाँ, फसले करीब जिनसे बईद में मौजूद मुख्तलिफ अनवा से एक नौ को क्या कर दे, जुदा कर दे। मसलन हसास फसल है, ये आकर इंसान को जुदा कर रही है दूसरी अनवा से। किन अनवा से, मसलन हमारे पास एक जिस्म नामी के नाम से जिन्स मौजूद है, दुरुस्त है। इस जिस्म नामी के अंदर क्या है, पौधे भी आते हैं चूंकि वो जिस्म है, रुष्ट करते हैं, इंसान भी आता है चूंकि जिस्म है और रुष्ट भी करता है। बस यहां पर पौधों की मुख्तलिफ अनवा मौजूद हैं और इंसान भी मौजूद है। हसास आकर क्या करती है, ये फसल है, हसास फसल है, हसास आकर इंसान को जुदा कर देती है पौधों से। अब ये कहां पौधों से जुदा कर रही है, जिनसे बईद में, क्योंकि जिसमें नामी इंसान की निस्बत जिनसे बईद है, बिल्कुल हो गई है, बस वो आकर क्या, जिसमें नामी को दो हिस्सों में तकसीम कर रही है, जिसमें नामी या हसास होंगे या गैर हसास होंगे। अगर हसास होंगे तो वो क्या होंगे, मसलन इंसान होगा और हैवान होगा, वो अलग बात है, और गैर हसास क्या होंगे, वो पौधे सारे जो है इस साइड पर आ जाएंगे। یعنی انسانوں سائڈ پہ چلا جائے گا احساس کی طرف اور یہ غیر احساس کی طرف آ جائیں گے. بس حساس فصل ہے اور یہ انسان کو جدا کر رہی ہے مختلف انواع سے, کہاں پر؟ جن سے بعید کے اندر جا کر. اس کو ہم فصل بعید کہتے ہیں. یہ ایک مطلب بیان کیا تھا. دوسرا مطلب جو یہاں پر بیان کرتے ہیں وہ یہ ہے کہ فصل جنس اور نوع کے ساتھ نسبت رکھتی ہے لیکن وہ نسبتیں ایک دوسرے سے فرق کرتی ہیں. یعنی آپ کہیں کہ رشتہ داری ہے لیکن وہ رشتہ داریاں جو ہیں وہ دو مختلف قسم کی ہیں, ایک ہی رشتہ داری میں نہیں ہے. فصل نوع کی نسبت مقوم ہوتی ہے, قاف دو نقطے والی, مقوم ہوتی ہے. مقوم سے کیا مراد ہے؟ یعنی تشکیل دینا. ہاں مثلا مثال دیتا ہوں, پانی کن سے مل کر بنتا ہے؟ آکسیجن اور ہائیڈروجن سے. ہم کہیں گے کہ آکسیجن اور ہائیڈروجن یہ دو ایسے عنصر ہیں کہ جو پانی کی ذات کو تشکیل دیتے ہیں. بالکل. بس یہ مقوم ہیں پانی کے لیے, جو ذات کو تشکیل دینے میں کام آئیں اس کو کیا کہتے ہیں؟ مقوم کہتے ہیں, کہ ان کے بغیر ذات ہی نہ بن سکتی ہو. ان کو مقوم کہتے ہیں. بس فصل جو ہے یہ نوع کے لیے مقوم ہوتی ہے. ناطق اگر نہیں آئے گا درمیان میں, اس وقت تک انسان انسان نہیں بنے گا. انسان نو ہے اور ناطق اس کی ذات کو تشکیل دے رہی ہے, پس ناطق فصل ہے یہ نو جو کہ انسان ہے اس کے لیے مقوم ہے کیونکہ اس کی ذات کو تشکیل دے رہی ہے. پس فصل اور نو کا رشتہ جو ہے وہ مقوم والا ہے. جنس مقوم نو ہوتی ہے اور جنس جو ہے یہ اپنا فصل جو ہے یہ جنس کی نسبت مقسم ہوتی ہے. مقوم نہیں ہوتی, مقسم ہوتی ہے.
جنس کی نسبت
فصل جنس کی نسبت کیا ہوتی ہے؟ مقسم ہوتی ہے. یعنی اجناس کو تقسیم کر دیتی ہے مختلف اقسام میں. مثلا اگر ہم اسی ناطق کو لے لیں, جنس کیا ہے؟ حیوان.
جنس حیوان ہے,
درست ہے, کیونکہ انسان کی بات چل رہی ہے. ہم مثال انسان کو بے عنوان مثال لے کر چل رہے ہیں, تو ہمارے لیے انسان مثال ہے اور اس کی جنس جو ہے وہ حیوان ہے. اب ناطق آ کر حیوان کو دو حصوں میں تقسیم کرتی ہے. فصل آ کر کہتی ہے کہ حیوان دو قسم کے ہیں, بعض حیوان ناطق ہیں بعض حیوان غیر ناطق ہیں. جو حیوان ناطق ہوں گے وہ انسان بن جائیں گے, نو بن جائے گی, اور جو انسان حیوان غیر ناطق ہوں گے وہ پھر الگ ہو جائیں گے اس سے. تو اب فصل آ کر جنس کو تقسیم کر رہی ہے. پس فصل کی جو نسبت ہے جنس کے ساتھ وہ مقسم والی ہے, اور نو کے ساتھ جو رشتہ داری ہے وہ مقوم والی ہے.
جنس کے ساتھ مقسم والی اور نو کے ساتھ
مقبل والی ہے. اس میں آخری مطلب پڑھتے ہیں اور پھر اس مطلب کو ختم کر دیتے ہیں انشاءاللہ. باقی مطالب کل ہم بیان کر لیں گے. وہ یہ ہے کہ یہ تو ہماری کیا ہے, اس کی فاصل کی بحث ختم ہو گئی. ابھی آ جاتی ہے عرضی کی بحث. عرضی کی مختلف قسمیں ہیں. کلی طور پر عرضی کو دو قسموں میں تقسیم کیا جاتا ہے. عرضی یا لازم ہوتی ہے یا مفارق ہوتی ہے.
یا مفارق,
قاف دو نقطے والی. عرضی لازم اس عرضی کو کہتے ہیں کہ جو اپنے موضوع سے جدا نہ ہو سکتی ہو, اصلا ممکن نہ ہو جدا ہونا.
اچھا, ممکن ہی نہ.
ہاں, اس کو کہتے ہیں عرضی لازم. جیسا کہ چار کا عدد زوج ہے, جفت کہلاتا ہے. اب چار کے عدد کو جفت کہنا, یہ جفت ہونا اس کی صفت ہے اور عرضی ہے, کیونکہ چار کے عدد کی ذات کو تشکیل نہیں دیتی ہے بلکہ ذات سے ہٹ کر ہے یہ ایک صفت. عدد کی ذات کو کوئی اور چیز تشکیل دیتی ہے، لیکن یہ کبھی بھی چار سے جدا نہیں ہو سکتا اور ممکن بھی نہیں ہے کہ چار چار اور جفت نہ ہو. اس کو کہیں گے عرضی لازم. دوسری قسم ہے عرضی مفارق. عرضی مفارق اس عرضی کو کہتے ہیں کہ جو اپنے موضوع سے جدا ہو سکتی ہو، اس کو کہتے ہیں عرضی مفارق. درست ہے؟ ان کی پھر آگے تھوڑا سا تفصیل ہے کہ اس کو پھر بعد میں دیکھ لیتے ہیں. ابھی آپ نے فقط عرضی لازم اور عرضی مفارق جو ہے وہ مد نظر رکھیں. وصلی اللہ علیہ وسلم.